time check.
It's 6:30 p.m.
यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै लम्कीको जनता एफएम र छामको रेडियो छामबाटकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सुदूरपश्चिमका स्थानीय तहहरू कानून विपरीत साबिकको स्थानीय निकायका कर्मचारीको धमाधम बढुवा गर्दै जनप्रतिनिधिबाट निर्णय कार्यान्वयनको दबाव आएपछि धनगढी उपमहानगरपालिकामा कर्मचारी बीच मतभेद। सरकारले निर्धारण गरेको मूल्य नपाएको भन्दै कटान बन्द गरेका उखु किसान र चिनी मिल बीच अन्तत सहमति। किसानहरूले सरकारी निर्णय विपरीत तीन किसिमको फरक फरक मूल्य पाउने। धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परियोजना अगाडि बढाइँदै खप्तड बलिमालिका र रामारोशनमा पर्यटन प्रबन्धनका योजना पनि लगानीकर्तालाई जानकारी गराउने तयारी। र माघ 26 गतेदेखि धनगढीमा हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा। 60 लाख दिने गरी देशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता घोषणा। विजेताले मात्रै 30 लाख पाउने।
रमेश यता सुन्नु न, पढाइ सँगसँगै लोकसेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला?
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा खरिदार नासु
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि।
प्राविधिक तर्फ अहेब अनमी अमिन ओभरसियर स्टाफ नर्स भेटनरी जेटिएका तयारी कक्षाहरू
ल्याब सिभिल ओभरसियरका तयारी कक्षाहरू त्यसै गरी एचए स्टाफ नर्स एसई प्याकेज प्लस टू एकाउन्ट इङ्ग्लिस म्याथ्स फिजिक्स केमिस्ट्रीका ट्युसन क्लासहरू डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस फाइनेन्स म्याथका तयारी कक्षाहरू त्यसै गरी कम्प्युटर तर्फ बेसिक कोर्स अफिसियल पेज मेकर फोटोसप 6 महिने डिप्लोमा 12 महिने डिप्लोमा टेलिभिजी इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस कोरियन जापानिज ल्याङ्ग्वेज कक्षाहरू।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी धनगढी 1 बुद्ध मन्दिर कैलाली सम्पर्क 091-521-644 र 98-48-61-65-71।
आहा, कति राम्रो आँगनको सजावट! अनि यी बोलकहरू हैन बाबु, कहाँबाट ल्याउनु भो?
लौ हेर, अब दाइलाई पनि भन्नु पर्यो, मेरो जस्तै यसरी नै घर सजाउने र घरका आँगनहरू सजाउने मन छ भने खप्तड ब्लक उद्योगबाट ल्याउनु पर्यो भाउजू। त्यहाँ त आँगन सजाउने विभिन्न किसिमका ब्लकहरू, भाइब्रेटर र प्रेसरबाट विभिन्न डिजाइनका कलरफुल ब्लकहरू, अनि पार्किङ ब्लकहरू कलरफुल स्याडो भएका, त्यस्तै गरी कार्व स्टोन डिजाइनिङवाला ब्लकहरू त्यहाँ सबै पाउँछ। खप्तड ब्लक उद्योग धनगढी गाउँ जाने बाटो। प्रोप्राइटर कमल बहादुर सिंह 98-61-30-21-05 98-256-28-973।
दिनेश खबर अब विस्तारमा। निजामती कर्मचारीहरूको समायोजन भइरहेका बेला सुदूरपश्चिमका स्थानीय तहहरू मापदण्ड विपरीत साबिकका स्थानीय निकायका कर्मचारीको धमाधम बढुवा गर्न थालेका छन्। स्थानीय सेवा ऐन निर्माण नभएकाले साबिकको स्थानीय निकायबाट समायोजन भएका कर्मचारीको बढुवा गर्ने अधिकार छैन। तर सुदूरपश्चिम प्रदेशका स्थानीय तह भने कर्मचारीको आन्दोलनको बरमा धमाधम कर्मचारी बढुवा गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिकाले 69 जना कर्मचारीको बढुवा गर्ने निर्णय गरेको छ। माघ 18 गते बसेको नगर कार्यपालिकाको बैठकले साबिकको स्थानीय निकायबाट समायोजन भएर आएका कर्मचारीको तहगत बढुवा गर्ने निर्णय गरेको हो। सो निर्णय अहिलेसम्म उपमहानगरपालिकाले लुकाएको छ। स्रोतका अनुसार 7 तहका इन्जिनियर दिजराज भट्ट र लेखा अधिकृत दिल्लीराज ओझालाई 9, 6 तहका प्रशासकीय अधिकृत सुरेन्द्र कार्की र आलेपो अधिकृत लेखनाथ ओझालाई 8 तहमा बढुवा गर्ने नगर कार्यपालिकाले निर्णय गरेको छ। अन्य 65 जना कर्मचारीलाई तहगत बढुवा र ग्रेड बढुवा गरिएको छ। यसअघि बसेको नगर कार्यपालिकाको बैठकमा पनि स्थानीय निकायबाट समायोजन भएर कर्मचारीको बढुवाको विषयमा छलफल भएपछि उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डेले नियमअनुसार बढुवा गर्न नमिल्ने अडान लिनुभएको थियो। 18 गतेको बैठकले सो निर्णय गरेपछि कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतबाट दबाव आएको स्रोतले जनाएको छ। कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न समस्या भएपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डे सरुवा मिलानका लागि आज बिहानै काजमा काठमाडौँ जानुभएको छ। उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडबरीले नियमले बढुवा गर्न नपाउने भए पनि स्थानीय निकायका कर्मचारीहरू आन्दोलित भएकाले सरकारलाई दबाव दिन निर्णय गरेको बताउनुभयो। यस्तै टिकापुर नगरपालिकाले पनि स्थानीय निकायबाट समायोजन भएका कर्मचारीको बढुवाका लागि सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयलाई पठाएकोमा सो सिफारिस मन्त्रालयले रद्द गरिसकेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले अहिले स्थानीय तहका कर्मचारी बढुवाका लागि कानुन नभएकाले बढुवाको निर्णय कार्यान्वयन नभएको बताउनुभयो। यस्तै डोटीको शिखर नगरपालिकाले पनि स्थानीय तहका कर्मचारीको बढुवा गर्ने निर्णय गरेको बुझिएको छ। दार्चुला जिल्लाका कतिपय स्थानीय तहले कर्मचारी बढुवाको निर्णय गरेका छन्। साबिकको स्थानीय निकायबाट समायोजन भएका कर्मचारीले 5 वर्षका लागि सरकारी सेवा गरेका कर्मचारीको तहवृद्धि र अन्यको 2 ग्रेड थपको माग गर्दै आन्दोलन गरेपछि स्थानीय तहहरू पनि धमाधम कानून विपरीत बढुवाको निर्णय गर्न थालेका हुन्। सरकारले निर्धारण गरेको मूल्य नपाएको भन्दै झन्डै 5 दिनसम्म कटान बन्द गरेका उखु किसान र चिनी मिलबीच अन्तत सहमति भएको छ। स्थानीय तहका जनप्रतिनिधिको अगुवाईमा पटक पटक भएको छलफलपछि गएराति निष्कर्ष निकालिएको हो। सरकारले उखुको मूल्य निर्धारण गर्दा एउटा मात्रै मूल्य तोके पनि कञ्चनपुरका उखु किसानले भने अब फरक किसिमका उखुको मूल्य पाउने गरी सहमति गरेका छन्। विगतमा चिनी मिलले उखु किसानलाई दिँदै आएको मूल्यमा वृद्धि गरिएको छ, तर किसानहरूले सरकारी निर्णय विपरीत 3 तहका मूल्य पाउने भएका छन्। सुनौ सहकर्मी नवराज को रिपोर्ट।
संघीय सरकारले उखुको मूल्य एउटा मात्रै निर्धारण गरे पनि कञ्चनपुरमा भने उखु किसानहरूले 3 किसिमका फरक फरक मूल्य पाउने गरी स्थानीय सरकारको अगुवाईमा सहमति भएको हो। सरकारले उखुको मूल्य प्रति क्विन्टल 536 रुपियाँ निर्धारण गरेको थियो, जसमा चिनी मिलले 471 र सरकारले अनुदान बापत 65 रुपियाँ दिने निर्णय छ। तर कञ्चनपुरका उखु किसानहरूले भने नयाँ सहमति अनुसार 3 किसिमका फरक फरक मूल्य पाउने भएका हुन्। उखु उत्पादक किसान हकी संरक्षण समिति पुनर्वासका अध्यक्ष रमेश थापा:
पूर्व जस्तो 1 लाखको चाहिँ हुँदैन, उखुको भेराइटी अनुसार पूर्वतिरका मिलहरूको पनि यसो हेर्दाखेरि जस्तो महालक्ष्मी स्टोन यिनीहरू लगभग 5-6 वटा मिलमा लगभग त्यस्तै गरेको छ। त्यही 435, 36, 40, 41 त्यस्तै बनाएको छ। यसपालिको तिनीको बजारले गर्दा पनि अलिकति हामीलाई सुरुदेखि नै डिस्टर्ब गरे हो।
उखु उत्पादक किसान हकी संरक्षण समिति उखु किसान स्थानीय तहका जनप्रतिनिधि र मिल सञ्चालकहरूको छलफलपछि 3 किसिमको मूल्य तोकिएको छ। अल्ली उखुमा किसानले प्रति क्विन्टल 436 रुपियाँ, जनरल उखुमा 411 र रिजेक्ट उखुमा 401 रुपियाँ कञ्चनपुरका किसानले पाउने भएका हुन्। त्यसमा सरकारले प्रति क्विन्टल अनुदान बापत 65 रुपियाँ दिनेछ। यसअघि किसानहरूले अर्लीमा 405, जनरलमा 485 र रिजेक्टमा 440 रुपियाँ प्रति क्विन्टल पाउँदै आएका थिए। उखु उत्पादक किसान हकी संरक्षण समिति बेलौरीका अध्यक्ष हरिचन्द ठकुरी:
हामीलाई चाहिँ माथिकोमा चाहिँ घाटा भयो, तलकोमा चाहिँ हामीले 50-60 रुपियाँ नाफै भयो। रिजेक्ट भिराईमा 7-7 किलो निस्किन्छ, त्यसको हिसाबले 100 रुपियाँ कमाउनु पर्ने ठाउँमा त्यसले माथि चाहिँ त्यही दुइटैको रेसियो गरेर त्यसपछि हामीले त्यसरी मिला। पूर्वतर्फ कसो छ भनेपछि पूर्वतर्फ तपाईँको रिजेक्टेड भेराइटी छैन, त्यसले चाहिँ उहाँहरूको 2 रेट मात्र हुन्छ। त
नयाँ सहमति अनुसार किसानहरूले अर्लीमा 31, जनरलमा 26 र रिजेक्टमा 24 रुपियाँ थप पाउने भएका छन्। तर सरकारले निर्धारण गरेको मूल्य भन्दा किसानहरूलाई अहिले पनि 35-70 रुपियाँसम्म प्रति क्विन्टल घाटा भइरहेको छ। तर यसअघि वर्षमा अर्ली उखुको मूल्य भन्दा जनरल र रिजेक्ट उखुको मूल्यमा 100 रुपियाँ कम हुने समस्या रहेकाले समग्रमा किसानहरू मारमा नपर्ने दावी संरक्षण समितिको छ। अर्लीमा प्रति क्विन्टल 9-11, जनरलमा 8 र रिजेक्टमा 7 किलो चिनी निस्किने गरेको छ। पूर्वी नेपालमा अर्ली उखु मात्रै लगाउने परिपाटी भएकाले सरकारले एउटै मूल्य निर्धारण गरेको, तर पश्चिममा जनरल र रिजेक्ट उखु पनि बिक्री हुने भएकाले नयाँ सहमति किसानहरूकै हितमा भएको दावी गर्दै पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा:
बिचको माध्यम अप्नाएर पुरै उसले दिन सक्दैन, बन्दै गर्नुलाई किसानहरूले पनि फेरि हाम्रो त्यो सबै हामी गर्न सक्दैन, त्यसरी गर्न सक्दैन, उसले बन्द गर्यो भने हामीले कहाँ बेच्ने भन्नु लाग्यो।
यता बेलौरी नगरपालिकाका किसानहरूले नयाँ सहमति अनुसार उखु कटान र बिक्री शुरू गरे पनि नगरपालिकाले भने सरकारले निर्धारण गरेकै मूल्य कार्यान्वयन गर्न मिलहरूलाई पत्रचार गरेको छ। सरकारको निर्णय विपरीत कम मूल्यमा किसानहरूलाई उखु बिक्री गर्न दबाब दिन नसकिने भएकाले सरकारले तोकेकै मूल्य कार्यान्वयन गर्नुपर्ने अडान बेलौरी नगरपालिकाको छ। बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरी,
पत्रचार गरिदिएको छु, के अरे उनीहरूको छलफल पनि भइरहेछ। हुनु त मैले नगरपालिका नेपाल सरकारले खोलेको डरेटमा नै काम गरौँ भनेर पत्रचार गरेको छु। त्योभन्दा तलमाथि गएर नगरपालिकाले सहमति गर्ने कुरै हुँदैन।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु, धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
अरे के भएको होला मलाई, कहिले हात खुट्टा दुख्छ, कहिले छाती दुख्छ। सन्चो त कहिले नहुने भयो।
भाउजू जहिले बिरामी देख्छु त, के भएको छ तपाईँलाई?
खोइ के भएको, सन्चै हुँदैन।
त्यसो भए एकचोटि नोभा हस्पिटलमा जानु न त।
प्रदेश नम्बर 7 पहिलो मानवीय स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको एस नोभा हस्पिटल प्रालीले दिँदै आइरहेका सेवा सुविधाहरूमा पेट, छाती, मुटु सम्बन्धी तथा हाड जोड्ने, नसा सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचार प्रदान गरिरहेको बेहोरा जानकारी गराइन्छ। डाक्टर पदम प्रकाश शर्मा, MBBS MD, NAMS B हस्पिटल काठमाडौँ, इन्टरनल मेडिसिन। डाक्टर सन्तोष पन्त, MBBS MS अर्थो, TU IUM, शिक्षण अस्पताल महाराजगंज, हाड जोड्ने, नसा रोग तथा ट्रामा सर्जन विशेषज्ञ। डाक्टर राम बिहारी थारू चौधरी, MSc, MBBS, जनरल फिजिसियन। किङ जर्ज मेडिकल युनिभर्सिटी लखनऊमा विगत 20 भन्दा लामो स्वास्थ्य अनुभव। सम्पर्क नोभा हस्पिटल प्राइभेट लिमिटेड, धनगढी कैलाली, 091-521-592।
वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रोजन पोखरेल पब्लिक हेल्थ केयर फार्मेसी धनगढीमा आउने बारे सूचना। दर, त्रास, अनिन्द्रा, डिप्रेसन, माइग्रेन, रिस, चिन्ता, निराशा, इच्छा शक्तिको कमी, आलस्यता, कुलत, नशालु पदार्थको सेवन, स्मरण शक्तिको कमी, तनाव, टाउको दुखाई, नकारात्मक विचार आइराख्ने, एउटै कुरालाई धेरै सोचिराख्ने, काममा जोस जाँगर नआउने, आत्मविश्वासको कमी, उत्साहहीनता, अपराध बोध, आत्मग्लानी आदि मानसिक समस्या छन् भने वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ न्युरो हस्पिटल बाँसबारीमा कार्यरत डाक्टर रोजन पोखरेलसँग चेक जाँच गरी समयमै स्वास्थ्य लाभ लिनुहोस्। वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ।
डाक्टर आउने मिति प्रत्येक महिनाको अन्तिम शनिबार र आइतबार।
पब्लिक हेल्थ केयर फार्मेसी सेती अञ्चल अस्पताल नजिकै, चौधरी बुक डिपो लाइन, धनगढी कैलाली। मोबाइल नम्बर 98-48-42-41-21, 98-12-40-0-127 र 98-48-44-24-76।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परियोजना अगाडि बढाइएको छ। धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि लगानी बोर्डले सम्भाव्यता अध्ययनसँगै लगानीकर्ताका लागि आश्वस्त पार्ने तयारी गरिरहेको हो। लगानी बोर्डले आगामी चैतमा गर्न लागेको लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनामा सुदूरपश्चिम प्रदेशमा विमानस्थलसँगै खप्तड, बढीमालिका र रामारोशन क्षेत्रमा केबलकार लगायतका अन्य पर्यटन प्रबन्धनका योजना पनि तयार पारिरहेको छ। त्यसै गरी एउटा जलविद्युत उत्पादनको परियोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गर्नका लागि परियोजना बनाउने काम अगाडि बढिरहेको लगानी बोर्डले जनाएको छ। यस सम्बन्धी एक रिपोर्ट। लगानी बोर्डले धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि प्रस्ताव अगाडि बढाएको हो। योसँग सम्बन्धित प्रक्रिया नागरिक तथा उड्डयन मन्त्रालयले बनाउनेछ। लगानी बोर्डले चैतमा गर्न लागेको लगानी सम्मेलनमा धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने एउटा परियोजना अगाडि सार्नेछ। लगानीकर्ताले नेपालमा लगानी गर्नका लागि आयोजना माग गरेको अवस्थामा सो अनुसार धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि परियोजना अगाडि सारिएको हो। लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी,
कार्यक्रममा राखेका छौँ हामीले, प्रोजेक्टको रूपमा काम गरिरहेछौँ, इन्फर्मेसन
धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन समेत भइसकेको छ। 2 साता अगाडि लगानी बोर्डले यस क्षेत्रमा एउटा टोली पठाएर यसको सम्भावनाको बारेमा अध्ययन गरेको हो। विभिन्न दृष्टिकोणबाट लगानीकर्ताहरू विश्वस्त हुने गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगानी बोर्डले काम गरिरहेको छ। कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको उद्घाटनका दिन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएको 7 बुधे माग पत्रमा समेत धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाउन माग गरिएको अवस्थामा लगानी बोर्डले त्यसका लागि प्रस्ताव गरेको छ। धनगढी निर्माण स्थलका प्रमुख तेज बहादुर बुढथापा।
हामीसँग भएको अहिले कति छ जग्गा, कति छ अनि कति मुभमेन्ट छ, कति प्यासेन्जर फ्लो छ, जनसङ्ख्या अब यो प्रदेशको जनसङ्ख्या कति छ, अब सम्भावना के छ भनेर बुझ्नु भयो। इन्डियाको नजिकै इन्डियाको कुन अन्तर्राष्ट्रिय विमानस्थल छ त्यस्तो कुराहरू बुझ्नु भयो।
लगानीकर्ताहरूले परियोजना माग गर्दा एउटा परियोजनाको रूपमा धनगढी अन्तर्राष्ट्रिय विमानस्थल राखिने लगानी बोर्डले जनाएको छ। यो सँगै सुदूरपश्चिम प्रदेशका केही पर्यटनका परियोजना पनि लगानीकर्ताहरूलाई प्रस्ताव गर्ने तयारी भइरहेको छ भने एउटा ऊर्जाको परियोजना पनि समावेश गरिएको छ। रामारोशनमा केबल कार सञ्चालन तथा अछाममा विद्युत उत्पादनका लागि परियोजना प्रस्तावको तयारी भइरहेको बताउँदै फेरि लगानी बोर्डका सिईओ अधिकारी
एक्सरसाइज गरिरहेको प्रोजेक्टहरू त निकैवटा छ। एयरपोर्ट भयो, बडी मालिकाको केबल कार भयो, एसआर सिक्स हाइड्रो पावर भयो, पश्चिम सेतीभन्दा तलको एसआर सिक्स भन्ने छ अलिक तल, अनि पश्चिम सेती नै पनि हामीले त्यति बेला ओपन गरिरहेको।
पर्यटकीय दृष्टिले अथाह सम्भावना बोकेको सुदूरपश्चिम प्रदेशका यी सम्भावनाहरूको विषयमा पनि परियोजना बनाइएका छन्। खप्तड, बडीमालिका लगायतका क्षेत्रका लागि परियोजना प्रस्ताव गरेर लगानीकर्तालाई अवगत गराइने लगानी बोर्डले जनाएको छ। लगानी बोर्डका प्रवक्ता उत्तम भक्तवागले
रामारोशन केबल कारको बडीमालिकाको हुन सक्ने खप्तड इन्टिग्रेटेड डेभलपमेन्ट भन्ने यी यस्ता पनि पोटेन्सियल प्रोजेक्ट छन् है भनेर हामीले लगानीकर्तालाई देखाइदिने कि अरू इन्ट्रेस्ट हो भने अगाडि बढ्ने कुरो हो।
सरकारले चैत महिनाको पहिलो साता लगानी सम्मेलनको आयोजना गर्न लागेको छ, तर त्यसमा लगानीकर्ताहरूले सुदूरपश्चिम प्रदेशका परियोजनाहरूमा इच्छा देखाउने हुन् वा नदेखाउने हुन् त्यस बारेमा लगानी सम्मेलन पछि मात्रै थाहा हुनेछ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी। अब अर्को प्रसङ्ग, स्थानीय जात अर्थात् लोकल कुखुरा भनेपछि मान्छेहरू हुरुक्कै हुन्छन्। मांसाहारी लोकल कुखुरा खोजी खोजी खाने गर्छन्। लोकल कुखुरा पाएसम्म उन्नत जातका कुखुरामा धेरैको मन पनि जाँदैन। ग्रामीण भेगमा निर्वाहका लागि पालिने यस्ता स्थानीय जातका कुखुराको सुदूरपश्चिम प्रदेशमा व्यावसायिक रूपमा धेरै कमले मात्रै पालन गरेका छन्। शहरीकरणको बढ्दो प्रभाव ग्रामीण भेगमा समेत पर्न थालेपछि कुखुराको रैथाने जाति हराउँदै जान थालेको छ। तर वैदेशिक रोजगारीबाट फर्किएपछि कञ्चनपुरका एकजना युवाले भने ठूलो लगानीमा स्थानीय जातका कुखुरा पालन सुरु गरेका छन्। सुनौ यसै विषयमा तयार पारिएको पौरखी हात लिएर आउँदैछन् सहकर्मी नवराज बनेरु।
उन्नत जातका कुखुराको उत्पादन बढेसँगै रैथाने कुखुरा घट्दै र हराउँदै गएको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 11 अमर बस्तीका उत्तम प्रकाश मल्लले स्थानीय जातको कुखुराको व्यावसायिक पालन सुरु गर्नुभएको हो। कैलाली कञ्चनपुरमा रैथाने जातका कुखुराको माग धेरै भए पनि धेरै कमले व्यावसायिक रूपमा पालन गरिरहेकाले मल्लले रैथाने कुखुरा पालन सुरु गर्नुभएको हो।
नेपालको स्थानीय जातहरूको त्यो कुखुराहरू नबुझ्नुको अवस्थामा भएको हुनाले यिनीहरूको चाहिँ संरक्षण र अर्को व्यावसायिक तरिकाले गर्नको लागि
मल्लले 7 वर्ष अगाडि धेरै सुदूरपश्चिमेली युवाहरूकै सिको गर्दै वैदेशिक रोजगारीको बाटो रोज्नु भएको थियो। वैदेशिक रोजगारीका लागि मल्लको रोजाइमा कोरिया पर्यो। कोरियामा 5 वर्ष पसिना बगाइसकेपछि स्वदेशमै पौरख गर्नुपर्ने लक्ष्यसहित स्वदेश फर्किनुभएका मल्लले सुरुवातमा भने मिनरल पानीको व्यवसाय सञ्चालन गर्ने रहर गर्नुभयो। कोरियामा पनि सोही क्षेत्रमा उहाँले काम गर्नुभएको थियो। मिनरल पानीको व्यवसाय सञ्चालनका लागि झन्डै 1 वर्ष अध्ययन गर्नुभएका मल्लले एकाएक उद्देश्य परिवर्तन गर्दै कुखुरा पालनमा चासो देखाउनु भयो। कुखुरामा पनि धेरैले अहिले छोटो समयमा धेरै उत्पादन लिन सकिने, थोरै दानामा पनि धेरै उत्पादन हुन सक्ने र आमदानी पनि बढी लिन सकिने सोचका साथ उन्नत जातका कुखुरा पालन गरिरहेका छन्। तर मल्लले भने रैथाने जात हराउन थालेको तर माग अहिले पनि बढी नै भएकाले रैथाने जातका कुखुरा पालन सुरु गर्नु भएको हो।
कन्स्ट्रक्सन तयारी चाहिँ मैले लगभग हजुरको असोजदेखि नै दिनवार दिन अवस्थामै छ, अहिले चाहिँ 600 मात्र छ, बिक्री सुरु भइसकेको छ। मेरो चाहिँ यो प्रत्येक महिनामा चाहिँ 1000 कुखुरा उत्पादन गर्ने लक्ष्य लिइरहेको छु। 5 महिनामा मेरो बिक्री गर्नु लगभग 5000 क्यापेसिटी छ।
झन्डै 45 लाखको लगानीमा कुखुराको व्यावसायिक फार्म सञ्चालन गर्नुभएका मल्लले अहिले पनि 600 कुखुरा पालन गर्दै आउनु भएको छ। उहाँको लक्ष्य मासिक 1000 कुखुरा बिक्री गर्ने छ। आफ्नै घर नजिकैको जग्गालाई तारबार गरेकाले कुखुराले पर्याप्त जग्गामा सुरक्षित रूपमा चर्न पाएका छन्। ब्रोइलर कुखुरालाई जस्तो अत्याधिक दाना स्थानीय कुखुरालाई खुवाउनु नपर्ने भएकाले लागत कम पर्ने उहाँको अनुभव छ। ब्रोइलर कुखुरा जस्तो स्थानीय जातको कुखुरालाई भ्याक्सिन, औषधि आदि दिनुपर्ने झन्झट नरहेको र रोग व्याधिको डर पनि नरहेकाले लागत कम हुने उहाँको तर्क छ।
एउटा राम्रो मिट सेन्टर खोलेर होइन व्यवसायिक तरिकाले जस्तो मासुहरू चाहिँ त्यतिकै विदाउट फ्रिजिङको विदाउट लेबलिङ त्यस्तो नगरेर नै बिक्री वितरण भइरहेको छ नि त। पछिल्लो क्रममा अलिक राम्रो तरिकाले जस्तो मार्क्स आएको छ, आफ्नै एउटा राम्रो फ्रेस हाउस खोलेर प्याकेजिङ लेबलिङ गरेर एउटा राम्रो ब्रान्डमा चाहिँ सेल्स गर्ने टार्गेट छ हेर के हुन्छ
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी
अब बाँकी खबरहरू सुदूरपश्चिम महोत्सवको अवसरमा अटोमोबाइलमा छुट र थप सुविधाको अफर दिइएको छ फोर्ड गाडीले नगद छुट सहित फ्री एसेसरिज पाँच वर्षमा फ्री सर्भिस दस हजारसम्मको गिफ्ट ह्याम्बर दिने अफर ल्याएको छ यसै गरी हुन्डाईले पनि विशेष छुट हुन्डाई विन्टर स्किम छुट बिमा एक्सचेन्ज बोनस लोयल्टी बोनस स्वास्थ्य बिमा एउटा परिवारका चारजना सदस्यको दस लाखसम्म बिमाको अफर ल्याएको छ यसै गरी दिनेश अटोमोटिभको बजाज रेमा पनि छुटसहितको अफर रहेको छ सजिलै फाइनान्स निशुल्क म्युजिक सिस्टम बिस लाखको आकस्मिक बिमा र पाँच लाखको स्वास्थ्य बिमा गरी 25 लाखको बिमा सुविधा दिइएको छ यता कैलाली उद्योग वाणिज्य संघले हेलिकप्टरबाट 4,000 धनगढी बजार घुमाउने प्याकेज सुरु गरेपछि दुई दिनमा 48 जनाले धनगढीको अवलोकन गरेका छन् कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवका अवसरमा हेलिकप्टर मार्फत धनगढी बजार घुमाउने प्याकेज ल्याएपछि पहिलो दिन 18 र दोस्रो दिन 30 जना गरी दुई दिनमा 48 जनाले अवलोकन गरेका हुन् धनगढी बजार 4,000 घुमाउने व्यवस्था गरिएको छ यसै गरी बैङ्कहरूले उद्योग धन्दा नै बन्द हुने गरी ऋणको ब्याज बढाएको भन्दै त्यसको विरोधमा हस्ताक्षर अभियान जारी रहेको छ महोत्सव सुरु भएको दिनदेखि महोत्सव स्थलमा राखिएको हस्ताक्षर स्थलमा आजसम्म 212 जनाले हस्ताक्षर गरेका छन् तीन दिनको अवधिमा 212 जनाले हस्ताक्षर गरेका हुन् महोत्सवको सचिवालय रहेको स्टलमा दैनिक रूपमा हस्ताक्षर गरेर ब्याजदरको विरुद्धको अभियानमा सहभागिता बढ्दै गएको छ तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ फेरि पनि एकैछिन ब्रेकको पालो
सुदूरपश्चिम यातायात व्यवसाय संघको रुट परिवर्तन बारे सूचना यस सुदूरपश्चिम यातायात व्यवसाय संघद्वारा सञ्चालित सम्पूर्ण सवारी साधनहरूले संघले तोकेको मापदण्ड अनुसार आफूले सञ्चालन गर्न चाहने रूटमा यही माघ 15 गतेदेखि माघ 29 गतेसम्म कार्यालय समयभित्र अनिवार्य रूपले संघका प्रधान कार्यालय चटकपुरमा निवेदन पेश गर्न अनुरोध गरिन्छ साथै सम्पूर्ण सदस्य ज्यूहरूले आफ्नो सदस्यता नवीकरण गराउन हुन सम्बन्धित सम्पूर्ण बस व्यवसायीहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ सुदूरपश्चिम यातायात व्यवसाय संघ प्रधान कार्यालय चटकपुर
निर्माण व्यवसायी संघ कैलालीको निर्वाचन सम्बन्धी अत्यन्त जरुरी सूचना निर्माण व्यवसायी संघ कैलालीको कार्य
सुदूरपश्चिम यातायात व्यवसाय संघको रुट परिवर्तन बारे सूचना यस सुदूरपश्चिम यातायात व्यवसाय संघद्वारा सञ्चालित सम्पूर्ण सवारी साधनहरूले संघले तोकेको मापदण्ड अनुसार आफूले सञ्चालन गर्न चाहने रूटमा यही माघ 15 गतेदेखि माघ 29 गतेसम्म कार्यालय समयभित्र अनिवार्य रूपले संघका प्रधान कार्यालय चटकपुरमा निवेदन पेश गर्न अनुरोध गरिन्छ साथै सम्पूर्ण सदस्य ज्यूहरूले आफ्नो सदस्यता नवीकरण गराउन हुन सम्बन्धित सम्पूर्ण बस व्यवसायीहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ सुदूरपश्चिम यातायात व्यवसाय संघ प्रधान कार्यालय चटकपुर
हाम्रो यहाँ ख्याति प्राप्त प्रशिक्षकद्वारा न्यूनतम शुल्कमा
कक्षा 11 र 12 का तयारी कक्षाहरू ट्युसन क्लासहरू विषय इंग्लिश म्याथ फाइनान्स अकाउन्ट तथा मेजर इंग्लिश फिजिक्स केमिस्ट्री साथै बीबीएस थर्ड इयर का टेक्सटेसन र फाइनान्स का क्लासहरू धमाधम चलिरहेका छन्
कृषि विकास र वाणिज्य बैंकका चौथो र पाँचौ तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ
हाम्रा सेवाहरू उपयुक्त कक्षा कोठा काठमाडौँ तथा धनगढीका प्रख्यात अनुभवी शिक्षक शिक्षिकाबाट अध्यापन गराइने परीक्षा केन्द्रित सिकाइ
काउन्सिलिङ र पर्सनालिटी ग्रुमिङ
अङ्ग्रेजी तथा नेपाली माध्यममा सिकाइने प्रत्येक हप्ता टेस्ट लिइने उपयुक्त पार्किङ सेवा कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था
सम्पर्क प्रकाश एकेडेमी एजुकेशनल कन्सल्टेन्सी मेन रोड कैलाली जनपुस्तकालय भवनमा सम्पर्क नम्बर 98584 21 277
ब्रेक पछि समाचारमा स्वागत छ अब बाँकी खबरहरू निर्माण व्यवसाय संघ कैलालीको अध्यक्षमा यज्ञराज उपाध्याय निर्विरोध चयन हुनुभएको छ यस्तै वरिष्ठ उपाध्यक्षमा टेकबहादुर मल्ल प्रथम उपाध्यक्षमा ओमराज पाठक द्वितीय उपाध्यक्षमा राजेन्द्र प्रसाद जोशी महासचिवमा दिनेश बहादुर सिंह उपमहासचिव नीतिगततर्फ धीरेन्द्र साउद उपमहासचिव आन्तरिकमा विक्रम विष्ट कोषाध्यक्षमा दीर्घराज जोशी सहकोषाध्यक्षमा तपेन्द्र शाह निर्विरोध चयन हुनुभएको छ आज बसेको कार्यसमितिको बैठकले नयाँ कार्य समितिका सातजना पदाधिकारीलाई निर्विरोध चयन गरेको हो बाँकी सदस्यहरूको भने टुङ्गो लाग्न सकेको छैन सातजना सदस्यका लागि 32 जनाको उम्मेदवारी परेको छ अब अब एउटा खेल प्रसंग धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ आगामी माघ 26 गतेदेखि फागुन 11 गतेसम्म फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ मैदान तथा प्राविधिक व्यवस्थापनका काम लगभग सकिएका छन् मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष साईले बताउनुभयो प्रतियोगितामा 6 शहर केन्द्रित टिमहरूको सहभागिता रहनेछ विगतका संस्करण चाहिँ प्रतियोगिता सर्वाधिक धनराशिको रहेको छ प्रतियोगिताको पुरस्कार राशि 20% बढाइएको आयोजक धनगढी क्रिकेट एकाडेमीले जनाएको छ विजेताले 30 लाख उपविजेताले 12 लाख तेस्रो हुनेले 4 लाख र चौथो हुने टोलीले 2 लाख पाउनेछन् यस्तै प्रतियोगिताका उत्कृष्ट र मोस्ट भ्यालुएबल प्लेयरलाई गोल्ड स्टार सुनको जुत्ता दिइनेछ प्रत्येक खेलका म्यान अफ द म्याचलाई 15,000 म्यान अफ द सिरिज बेस्ट ब्याट्सम्यान बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा एकाडेमीका अध्यक्ष सुभाष साईले जानकारी दिनुभयो
जम्मा जम्मले 60 लाख पुरस्कार राशिको व्यवस्था गरेका छौँ जसमा विजेताले 30 लाख रुपियाँ पाउनेछ उप विजेताले 12 लाख तेस्रो हुनेले 4 लाख चौथो हुनेले 2 लाख भनेका छौँ त्यसपछि प्रत्येक खेलको नबिल ब्याङ्क म्यान अफ द म्याचलाई 15,000 रुपियाँ दुईजना विगतमा चाहिँ अर्जुन खड्का स्मृति सम्मानबाट एकजना पूर्व प्रशिक्षकलाई 1 लाख धनगढी क्रिकेट सम्मानबाट पूर्व एकजना राष्ट्रिय क्रिकेटरलाई 1 लाखको व्यवस्था गरेका छौँ र सँगसँगै गोल्ड स्टार गोल्डन स्पाइक सुनको जुत्ता मोस्ट भ्यालुएबल प्लेयरलाई दिनेछौँ म्यान अफ द सिरिज बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गर्दैछौँ हामीले चाहिँ जुन रेसियोमा क्यास प्राइज बढाएका छौँ बढ्ने नै छ टिमहरूको नि खर्च बढ्दै वर्ष बढ्दै गइरहेको छ त्यसले गर्दा त्यो रेसियो हामी कम्पिटिसन गर्नलाई भन्दा पनि आफ्नै रेसियोमा बढाउने सोच थियो त्यही हिसाबले हामीले बढाएका हौँ र अन्य कुराहरूमा नि हामीले धेरै क्वालिटी बढाउनमा चाहिँ एकदमै फोकस गरेका छौँ
36 वर्षदेखि भुमरीमा अल्झिएको पश्चिम सेतीको निर्माणको खाका बनाउन सरकारले गठन गरेको मन्त्री समितीय टोलीले प्रतिवेदन तयार गर्न ढिलाइ गरिरहेको छ दुईजना मन्त्रीसहितका पदाधिकारी रहेको टोली गठन गर्दै सरकारले निर्माणको खाका तयार गर्न निर्देशन दिएकोमा सो समितिले अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन यस्तै 3 गर्जेटले हात झिकेपछि स्वदेशी लगानीमा बनाउने भनिएका बेला कतारी कम्पनीले इच्छा देखाएको छ कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारी बीच द्विपक्षीय छलफल समेत भइसकेको छ बोर्डका प्रवक्ता उत्तम भगले वाग्ले सहितको टोली कतारको नेभ्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा छलफल गरेर स्वदेश फर्किएको छ त्यसमा नेभ्रास पावर कम्पनीले पश्चिम सेतीलाई पहिलो प्राथमिकतामा राखेको छ यसै विषयमा मैले लगानी बोर्डका प्रवक्ता उत्तम भगले वाग्लेसँग कुराकानी गरेको छु
लगानी बोर्डले ऊर्जा मन्त्री अर्थ मन्त्री र हाम्रो लगानी बोर्डको सिओको अध्यक्षतामा सिओको कमिटी गठन गरेर यो प्रोजेक्टलाई कसरी अगाडि बढाउने विकास मोरालिटी के हुन्छ भन्ने हिसाबमा एउटा रिपोर्ट मागेको त्यही कमिटीले अलिक टेक्निकल स्टडी गर्न पर्ने हो भनेर उहाँहरूले एउटा ऊर्जा मन्त्रालय प्राधिकरण र लगानी बोर्डका प्राविधिक टिम भएको एउटा कमिटी गठन गरेर काम अगाडि बढेका छ त्यो कमिटीको रिपोर्ट मैले बुझे अनुसार अन्तिम अवस्थामा छ त्यो रिपोर्ट आएपछि मात्रै यसको चाहिँ विकास मोरालिटी के हुने भन्ने कुरामा निर्णय पुगिन्छ होला
निकै ढिला भयो समितिले काम गर्न र त्यसपछि प्राविधिक समितिको रिपोर्टमा पनि संयोजक विहीन पनि भएको अवस्था किन ढिलाइ भइरहेको हो यो चाहिँ खास
यहाँले भने जस्तो संयोजक पनि हामीले ऊर्जाको सहसचिवको अध्यक्षतामा त्यो प्राविधिक टिम गठन गरेका थियौँ उहाँ पनि अहिले त्यहाँबाट बढुवा हुनुभयो अर्को टिम अर्को संयोजक तोकिएर अहिले चाहिँ नि अलिकति अगाडि बढाएको छ त्यसको पनि अब छिट्टै रिपोर्ट प्राप्त होला
कति समय जति लाग्ला त्यो रिपोर्ट बुझाउन सरकारलाई
मैले बुझे अनुसार उहाँहरूले अब छिट्टै अब आउने कमिङ बोर्ड मिति त तय भएको छैन आउने बोर्डमा हामी त्यो सबै रिपोर्ट सहित लिएर
सरकारी तवरबाट र लगानी बोर्डको तर्फबाट चाहिँ त्यसको मोडालिटीको खाका तयार भइरहेका बेला विदेशी लगानीको पनि इच्छा देखाएको भन्ने कुरा आएको छ यसमा चाहिँ कतिको सत्यता छ
कतार सरकारका लगानी गर्ने सम्भाव्य कम्पनीहरूसित हामीले एउटा इन्ट्रेक्सन पनि गर्यौँ त्यसमा हामीले नेपालका सम्भावनाका क्षेत्रहरू विशेष गरेर पावर सेक्टरका कुराहरू पनि हामीले गर्यौँ त्यसमा उहाँहरूको क्वेरी के थियो भने त्यसपछि तपाईँहरूका अलिकति एडभान्स स्टेजमा पुगेका प्रोजेक्टहरू के छन् भन्दाखेरि हामीले त्यो क्षेत्रमा पर्ने पश्चिम क्षेत्रलाई पनि त्यहाँ हामीले जानकारी गरायौँ त्यसले गर्दाखेरि उहाँहरूले त्यसको बारेमा थप क्वेरी चाहिँ मोडालिटी कस्तो हुने मार्केट कहाँ हुने ट्रान्समिसन लाइनको अवस्था कस्तो छ आदि कुराहरूमा हामीलाई चाहिने अलिकति चासो देखाएर पश्चिम क्षेत्रको बारेमा पनि हामीलाई गर्नुभएको थियो हामीले सकेसम्म त हामीले उहाँहरूलाई सेटिस्फाई गर्न प्रयास गऱ्यौँ तैपनि उहाँहरू यसमा अलिकति अरू प्रोजेक्टभन्दा पश्चिम क्षेत्रमा उहाँहरूको अलिकति कन्सर्न चासो चाहिने हामीले देखेको अनुभव गर्यौँ
कतारका लगानीकर्ताहरू चाहिँ पश्चिम क्षेत्रमा लगानी गर्न छुक्र उनीहरूको इच्छा छ भन्न मिल्यो
मिल्यो?
उहाँहरूसित रिसोर्स छ, आकर्षण प्रोजेक्ट खोज्नु भएको छ, एडभान्स स्टेजमा पुगेको प्रोजेक्ट भन्दाखेरि हामीले पश्चिम क्षेत्रलाई प्रस्तुत गर्यौँ। त्यसमा उहाँहरूको सकारात्मक चाहिने ऊ छ, हामी यसमा थप बुझ्छौँ, गऱ्यो भने हामी आवश्यक टिम पनि पठाउँछौँ भन्ने खालको हामीलाई मौखिक आश्वासन दिनुभएको छ र यसो हामी त्यसलाई फलोअप चाहिने गर्ने प्रयासमा हामी
कतारका लगानीकर्तासँग विदेशी लगानी भित्र्याउनलाई हामीले पहल गर्नुपर्छ भनेर कसरी सोच्यौँ, कसरी लगानी बोर्डको त्यो सोचाइ आयो?
त्यसमा हाम्रो नेपाली राजदूतावास त्यहाँ छ, राजदूत हाम्रो मानव राजदूत त्यहाँका लगानीकर्ताहरू कतारको एउटा इन्भेस्टमेन्ट एजेन्सी भन्ने छ कि त्योसित कुराकानी गर्दाखेरि उहाँ लाउनु त्यो त्यसो भए हामीलाई लगानी सम्बन्धीको क्लाइमेट के हो, ऐन कानुन कस्ता छन्, प्रक्रियाहरू के छन्, त्यसको बारेमा आधिकारिक जानकारी हामी चाहन्छौँ भन्ने भएपछि राजदूतको रिक्वेस्टमा हामी गएर उहाँहरूसित छलफल सबै यो लगानी सम्बन्धीको कुराहरू प्रस्तुत गरेका थियौँ। त्यही क्रममा यो पश्चिम क्षेत्रको विषय पनि उठेको।
अब बाँकी प्रक्रिया चाहिँ कसरी अगाडि बढ्छ?
फेरि हाम्रो अब त्यहाँ कतार स्थित नेपाली दूतावासलाई पनि फलोअप गर्न हामीले अनुरोध गरिराखेका छौँ। उहाँहरूले मागेका थप इन्फर्मेसनहरू हामी उहाँहरूलाई प्रोभाइड गर्छौँ। अब यस्तै हिसाबले उहाँसित सम्पर्क कायम गर्ने, उहाँहरूले मागेका कुराहरू हामीले फ्लोरिस गर्ने, त्यो हिसाबमा उहाँहरूलाई चाहिएको इन्फर्मेसन दिउँ अनि उहाँहरूको प्रतिक्रिया कस्तो हुन्छ, त्यसपछि अरू कारवाही विकास ढाँचा कसरी जाने भन्ने कुरोहरू अनि हामीले बोर्डमा राखौँला भन्ने हामीले सोचिराखेका छौँ। हाम्रो यो प्राविधिक कमिटीको पनि रिपोर्ट आइपुग्ला, यी सबै कुरालाई राखेर हामीले समग्रमा विश्लेषण गर्छौँ।
चैतमा जुन लगानी सम्मेलन गर्दैछौँ त्यहाँमा पनि थप
हामीले उहाँहरूलाई त्यही फोरममा पनि हामीले यो कुरा भन्यौँ। उहाँहरू लगानी सम्मेलनमा भाग लिन पनि इच्छुक हुनुहुन्छ, उहाँहरू लगानी सम्मेलनमा उहाँको सहभागिता हुन्छ, त्यसमा पनि फर्दर कुराहरू हुन सक्छ।
36 वर्षदेखि जुन पश्चिम सेतीको नाम मात्रै सुन्दै यो क्षेत्रका यो प्रदेशका बासिन्दाहरू निराश हुनुहुन्थ्यो, यसले के आशाका किरण देखाउँछ भन्न मिल्यो?
अहिले त अलि हतारे हुन्छ कि हामी साह्रै प्रारम्भिक चरणमा छौँ, हामीले प्रयास गरिराखेका छौँ सुदूरपश्चिम प्रदेशमा यो पश्चिम सेती जलविद्युत आयोजना बन्न पर्छ भन्ने हिसाबमा हामीले हरेक सम्भावनाहरूको खोजी गरिराखेका छौँ। आशा गरौँ अब प्रयास गर्ने हो, हेरौँ कति सफल भइन्छ।
प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। सुदूरपश्चिमका स्थानीय तहहरू कानून विपरीत साबिकको स्थानीय निकायका कर्मचारीको धमाधम बढुवा गर्दै जनप्रतिनिधिबाट निर्णय कार्यान्वयनको दबाव आएपछि धनगढी उपमहानगरपालिकाका कर्मचारी बीच मतभेद। सरकारले निर्धारण गरेको मूल्य नपाएको भन्दै कटान बन्द गरेका उक्कु किसान र चिनी मिल बीच अन्ततः सहमति। किसानहरूले सरकारी निर्णय विपरीत तीन किसिमको फरक फरक मूल्य पाउने। धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परियोजना अगाडि बढाइँदै खप्तड बढी मालिका र रामारोशनमा पर्यटन प्रवर्धनका योजना पनि लगानीकर्तालाई जानकारी गराउने तयारी। र माघ 26 गतेबाट हुने धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा 60 लाख दिने गरी देशकै सर्वाधिक पुरस्कार राशिको घोषणा। विजेताले मात्रै 30 लाख पाउने। हवस् त, सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। पलपलको अपडेटका लागि dineshkhabar.com लगइन गर्नुहोला। त्यसै गरी हामीलाई भिडियोसहित हेर्नका लागि दिनेश खबर फेसबुकमा लाइक गरेर पनि हेर्न सक्नुहुन्छ। यो समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।
DFM time check. It's 7 PM.
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र ICU NICU वेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली।